الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لقد جاءكم رسول من أنفسكم عزيز عليه ما عنتم حريص عليكم بالمؤمنين رؤوف رحيم فَإِن تَوَلَّوْا فَقُلْ حَسْبِيَ اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ عَلَيْهِ تَوَكَّلْتُ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِيمِ صَدَقَ اللَّهُ مَوْلَانَا الْعَظِيمُ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی امی جان حضرت آمینہ کے بارے میں ہم نے سنا، پھر نبی کریم صلی اللہ علیہ وسلم کو دودھ پلانے والی خوش نصیب عورتوں کے واقعات سنے، اس میں حضرت ام ایمن رضی اللہ تعالی عنہا کی بات ہم سن رہے تھے۔ حضرت ام ایمن رضی اللہ تعالی عنہا باندھی تھی، لیکن جب نبی کریم صلی اللہ علیہ وسلم کا حضرت خدیجہ رضی اللہ تعالی عنہا کے ساتھ نکاح ہوا، شادی ہوئی، تو اس موقع کے اوپر نبی کریم صلی اللہ علیہ وسلم نے حضرت ام ایمن رضی اللہ عنہا کو آزاد کر دیا۔ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، یہ یعنی ام ایمن میرے اہل بیت یعنی میرے گھر والوں میں باقی رہنے والی خاتون ہیں، آپ صلی اللہ علیہ وسلم نے ان کو ہمیشہ اہل بیت کے مرتبے پر رکھا، ان کو اپنے اہل بیت میں فیملی والوں میں شمار کیا، گنتے رہے۔ اور حضرت ام ایمن رضی اللہ تعالی عنہا نے بالکل شروع زمانے میں ایمان قبول کیا، جب نبی کریم صلی اللہ علیہ وسلم کی فیملی کے لوگ شروع میں ایمان لائے उसी जमाने के अंदर ये भी ईमान ले आई, गोया के कुरान की मुबारक आयत والسابقون الأولون من المهاجرين والأنصار. इस आयत की फजीलत हजरत उम्मे ऐमन रदी अल्लाह ताला अन्हा को हासिल हुई, जिन लोगों ने ईमान को कबूल करने में सबकत की, जल्दी जल्दी फाश फाश ईमान कबूल किया, उनमें हजरत उम्मे ऐमन भी थी। और उन्होंने ईमान के खातिर बहुत तकलीफ भी उठाई। हजरत उम्मे ऐमन रदी अल्लाह ताला अन्हा उन खुश नसीब औरतों में से हैं जिन्होंने दो हिजरत की। शुरू में जब लोग हबशा की हिजरत करते थे, उस जमाने में हबशा की हिजरत भी की और बाद में मदीना मुनव्वरा की हिजरत भी की। गोया डबल डबल हिजरत करने का सवाब फजीलत हजरत उम्मे ऐमन रदी अल्लाह ताला अन्हा को हासिल है। जब उहुद की लड़ाई हुई तो जो सहाबाए किराम वहां जान माल वक्त की कुर्बानी दे रहे थे, उनको पानी पिलाने की खिदमत भी हजरत उम्मे ऐमन रदी अल्लाह ताला अन्हा ने की। जो जख्मी हो जाते थे उनको दवा ट्रीटमेंट इलाज वगैरह का काम भी हजरत उम्मे ऐमन रदी अल्लाह ताला अन्हा ने किया। जब मुसलमान एक मौका उहुद में ऐसा आया कि सहाबा इधर उधर होने लगे, तो हजरत उम्मे ऐमन रदी अल्लाह ताला अन्हा ने उनको शर्म दिलाई, हिम्मत दिलाई, उनके चेहरों के ऊपर मिट्टी फेंकी और कहने लगी कि ऐसे तुम अपनी औरतों से बातें करोगे, यानी तुम इधर उधर होकर मैदान से चले जाओगे तो घर जाके औरतों के सामने ऐसी बातें करोगे। कहने का मतलब ये था कि मर्द बनकर के जाओ, मुकाबला करो और जो है हथियार उठाओ, तलवार उठाओ। और कभी कभी यूं भी कहा कि सूत ले ले, जो कपड़ा बनाने का कॉटन में से जो सूत बनता है, तो कहा वो काम औरतों का होता है कि कॉटन में से रू में से चरखा काट करके सूत तैयार करे। तो कहा जाओ जाओ सूत काटो और जो है तलवार फेंक दो। इस तरीके से सहाबा को हिम्मत दिलाने का काम भी हजरत उम्मे ऐमन रदी अल्लाह ताला अन्हा ने किया। खैबर की जब लड़ाई हुई उसमें भी वो साथ थी। औरतों की एक पूरी जमात थी, औरतों की पूरी टीम थी। लोगों के हौसले ज्यादा करना, पानी पिलाना, जख्म के ऊपर पट्टी लगाना, दवा करना, इलाज करना, ये सब काम खैबर की लड़ाई के मौके पर भी हजरत उम्मे ऐमन रदी अल्लाह ताला अन्हा ने किया। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खैबर के अंदर फतह के बाद जो माल मिला उसमें हजरत उम्मे ऐमन को भी हिस्सा अता फरमाया, गनीमत में बाकायदा उनको हिस्सा दिया। हजरत उम्मे ऐमन के दो बेटे, पहले बेटे ऐमन, दूसरे बेटे उसामा। सुबहान अल्लाह, जिस वक्त के ऊपर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर मैदान में सख्त हालात आए, तो आपके बेटे ऐमन रदी अल्लाहु ताला अन्हो बिल्कुल हुजूर के डिफेंस में, हुजूर को बचाने में रहे اور اسی حالت میں حضرت ایمن رضی اللہ عنہ شہید ہو گئے. بیٹا ایمن شہید ہو گیا لیکن اس کے باوجود حضرت ام ایمن رضی اللہ تعالی عنہا اور ان کے دوسرے بیٹے حضرت اسامہ جم کر کے رہے, دشمن کا مقابلہ کرتے رہے. ایسی یہ خوش نصیب عورت تھی. آپ کی زبان کے اندر کچھ لکنت تھی. جب نبی کریم صلی اللہ علیہ وسلم دنیا سے تشریف لے گئے تو حضرت ام ایمن کھڑی ہو گئی. بہت دکھ اور غم تھا, آنکھ میں سے آنسو بھی نکل رہے تھے. اور انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کی یاد میں کچھ اشعار بھی کہے. حضور کے غم میں, حضور کی جدائی میں, وہ سیرت کی کتابوں میں موجود ہے. بعض حالات لکھنے والوں نے لکھا ہے کہ حضرت ام ایمن رضی اللہ تعالی عنہا سے پانچ حدیث بھی منقول ہے, تو یا پانچ حدیث کی وہ راویہ بھی ہے. اور حضرت دادا عبد المطلب ام ایمن رضی اللہ تعالی عنہا کو نصیحت کرتے تھے, ام ایمن میرا بچہ محمد تمہارے پاس ہے, میرا پوتا تمہارے پاس ہے, کبھی غفلت مت کرنا, یعنی ہمیشہ میرے بیٹے کا پورا دھیان دینا. دادا عبد المطلب حضرت ام ایمن کو خاص نصیحت کرتے تھے کہ میرا یتیم پوتا تیرے پاس ہے تو پورا دھیان دینا. میں نے اس کو بچوں کے ساتھ بیری کے درخت کے پاس دیکھا ہے, اور یہ یہود نصارہ کو امید ہے کہ میرا یہ بیٹا امت کا نبی بننے والا ہے. گویا بچپن سے دادا عبد المطلب کو بھی اندازہ ہو گیا تھا, اس لیے وہ حضرت ام ایمن رضی اللہ تعالی عنہا کو خاص نصیحت کرتے تھے. ام ایمن ایک عجیب بات نقل کرتی ہے کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کو کبھی نہیں دیکھا کہ بھوک اور پیاس کی فریاد کرتے ہو. عام طور پر جنرلی بچے گھر میں ماں کو آواز دیتے رہتے ہیں بھوک لگی پیاس لگی, لیکن حضرت ام ایمن جو نبی کریم صلی اللہ علیہ وسلم کے پیدائش کے دن سے وفات تک ساتھ رہی, ام ایمن فرماتی ہے کہ میں نے کبھی نہیں سنا کہ نبی کریم صلی اللہ علیہ وسلم نے بھوک اور پیاس کی شکایت کی ہو, فریاد کی ہو. گویا نبی کریم صلی اللہ علیہ وسلم بچپن سے ہی صبر شکر والے تھے. ام ایمن کہتی ہے کہ جب نبی کریم صلی اللہ علیہ وسلم صبح میں اٹھتے تو زمزم کا پانی پیتے, اور ہم ان کو ناشتہ دیتے تو وہ یوں کہتے مجھے ناشتے کی ضرورت نہیں ہے, میرا پیٹ بھرا ہوا ہے. قدرتی, گویا اللہ کی طرف سے قدرتی کھانا ملتا تھا. قدرتی. ام ایمن رضی اللہ تعالی عنہ کہتی ہے کہ ہم کھانا پیش کرتے ناشتہ دیتے تو کہتے کہ نہیں میرا پیٹ بھرا ہوا ہے. یہ نبی کریم صلی اللہ علیہ وسلم کہہ دیا کرتے تھے. سبحان اللہ, ایک عجیب بات جو لوگوں میں ہوتی ہے جنرلی, آپ نے پیچھے سنا تو حضرت ام ایمن کی شادی دوسرے نمبر پر حضرت زید رضی اللہ تعالی عنہ سے ہوئی تھی. حضرت زید رضی اللہ تعالی عنہ ان کا رنگ تھوڑا سفید تھا, اور حضرت ام ایمن وہ تو حبشی تھی, کالے رنگ والی تھی. جب بیٹا حضرت اسامہ ہوئے تو حضرت اسامہ کا رنگ سفید تھا ابا کی جیسا, तो लोग तौन मारते थे और हजरत उसामा को यूं कहते थे कि ये जैद का बेटा नहीं है। इस तरीके से लोग टोन मारने की बातें करते थे। तो एक मर्तबा माँ आयशा रजी अल्लाह ताला अन्हा फरमाती है कि अरब के अंदर ऐसे लोग होते थे जो बाप बेटा पोता नवासा उनको पहचाने, जैसे आजकल डीएनए टेस्ट होता है। तो कहा अरब के अंदर इस तरह के एक्सपर्ट लोग होते थे। तो एक बहुत बड़ा नसब और ख़ानदान का एक्सपर्ट आदमी कबीले मुदलिज का वो आया, तो अजीब बात थी कि हज़रत उसामा रदी अल्लाह ताला अन्हो और हज़रत जैद रदी अल्लाह ताला अन्हो बाप बेटे दोनों सोए हुए थे और एक चादर दोनों ने ओढ़ रखी थी, पूरा मुंह भी ढांका हुआ था, सिर्फ दोनों के पैर खुले हुए थे। उस एक्सपर्ट आदमी ने आकर के यूं कहा दोनों को पैर देख करके कि ये दोनों एक फैमिली के हैं, एक नसब के हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये बात अच्छी लगी होगी, तो आपने जाकर के माँ आयशा रजी अल्लाह ताला अन्हा को बतलाया कि आयशा आज फुलाने एक्सपर्ट आदमी ने आकर के भी बतला दिया कि उसामा जैद ही के बेटे हैं। और अल्हम्दुलिल्लाह ये कितनी अच्छी बात सामने आ गई। हजरत उम्मे अयमन रजी अल्लाह ताला अन्हा के साथ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मजाक भी करते थे और आप सल्लल्लाहु अलैहि वसल्लम जो भी मजाक करते थे एकदम सच्ची मजाक करते थे। मजाक में हुजूर कभी झूठ नहीं बोलते थे, एकदम सच्ची मजाक करते थे। आज भी हमें मजाक करना जायज है, दिल लगी करना, खुश तबीयत करना, लेकिन मजाक में सच्ची बात बोलो, मजाक में किसी का इंसल्ट मत करो, मजाक में किसी को तकलीफ मत पहुंचाओ, मजाक में किसी को बदनाम मत करो, मजाक में किसी का दिल मत दिखाओ। इस तरीके से दिल लगी खुश तबीयत की बात करनी चाहिए। एक मर्तबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास उम्मे अयमन रदी अल्लाह ताला अन्हा आई। देखो ध्यान से कि हुजूर कैसी मजाक हंसी कर रहे हैं उनके साथ। कह रही है, ए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, मुझे सवारी दो। उस जमाने में कार टू व्हीलर वगैरह नहीं थे। क्या हुजूर मुझे सवारी दो? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हम तुमको ऊंटनी का बच्चा देंगे, ऊंटनी का बच्चा देंगे। तो उम्मे अयमन रदी अल्लाह ताला अन्हा कहने लगी कि हुजूर ऊंटनी का बच्चा मेरा बोझ, मेरा वजन, मेरा भार नहीं उठा सकेगा। बच्चा तो छोटा होता है, उस पर मैं कैसे बैठूंगी, वो कैसे मेरा लोड उठा सकेगा, मुझे नहीं चाहिए बच्चा। गोया कि वो बड़ा ऊंट मांगती थी। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नहीं नहीं उम्मे अयमन, हम तो तुमको ऊंटनी का बच्चा ही देंगे। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उनके साथ खुशी की, मजाक की, हंसी की बात कर रहे थे और बिल्कुल सच्ची बात कह रहे थे। आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर थोड़ी देर के बाद उनको बड़ा अच्छा ऊंट दिया और हंसते हंसते फरमाया, अरे उम्मे अयमन, ऊंट बड़ा हो के छोटा हो, वो किसी ऊंटनी की हाथ तो ही बच्चा होगा ना, किसी ऊंटनी ही की औलाद होगी ना। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनके साथ एकदम सच्ची हंसी मजाक की बात की। जैसे कि कोई आदमी दादा बन जावे लेकिन माँ का तो बेटा ही होगा, कोई आदमी जो है बाप बन जावे लेकिन अपनी माँ का तो बेटा ही होगा। इस तरीके से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उम्मे अयमन के साथ खुशी की बातें भी किया करते थे। نبی کریم صلی اللہ علیہ وسلم کے گھر میں شادی ہو غم ہو، سارے موقع پر حضرت ام ایمن برابر خدمت کرتی تھی. جس دن جنت کی عورتوں کی سردار حضرت فاطمہ الزہرا رضی اللہ تعالی عنہا کا نکاح ہوا، حضرت علی کے ساتھ جب ان کی شادی ہوئی، اس وقت پر بھی حضرت ام ایمن رضی اللہ تعالی عنہا نے شادی کی تمام خدمت انجام دی. آپ کو یہ مشہور بات معلوم ہے کہ حضرت فاطمہ رضی اللہ تعالی عنہا کی رخصتی کیسے ہوئی تھی. جب نکاح ہو گیا تو نبی کریم صلی اللہ علیہ وسلم نے حضرت ام ایمن رضی اللہ تعالی عنہا کو ہی کہا تھا، ام ایمن میری بیٹی فاطمہ کو ان کے سسرال ان کے شوہر علی کے گھر کے اوپر پہنچا کر کے آؤ. حضرت ام ایمن رضی اللہ تعالی عنہا حضرت فاطمہ رضی اللہ تعالی عنہا کو پہنچانے کے لیے گئی تھی. یہ کتنا پیارا طریقہ، پہلے بھی میں نے آپ کو کہا تھا یہ بارات اور جان لے جانا یہ سب چکر ختم کرو، اس میں بہت سے گناہ اور بہت سی برائیاں ہو جایا کرتی ہے، کوئی اس کے اوپر کنٹرول نہیں کر پاتا. بہترین طریقہ یہ ہے کہ بھئی لڑکی والوں کو کہہ دے وے نکاح کے بعد کہ تم ہماری بیٹی کو تمہاری بیٹی کو ہمارے یہاں پہنچا جانا. تو حضرت ام ایمن والا طریقہ کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے حضرت ام ایمن رضی اللہ تعالی عنہا کو کہا اور وہ حضرت فاطمہ رضی اللہ تعالی عنہا کو لے کر حضرت علی رضی اللہ تعالی عنہ کے گھر پر پہنچانے کے لیے گئی تھی. جب نبی کریم صلی اللہ علیہ وسلم کی بیٹی حضرت زینب رضی اللہ تعالی عنہا کا انتقال ہوا تو حضرت ام ایمن غسل کی خدمت میں شامل ہوئی، حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالی عنہا کا جب مکہ میں انتقال ہوا تو اس غسل کے کام میں بھی حضرت ام ایمن رضی اللہ تعالی عنہا موجود تھی. گویا نبی کریم صلی اللہ علیہ وسلم کے گھر میں خوشی غمی ہر موقع پر حضرت ام ایمن رضی اللہ تعالی عنہا نے بہت ساتھ دیا، بہت خدمت کی. اور تعلق تو دینی بہنوں ایسا ہی ہونا چاہیے کہ خوشی اور غمی دونوں میں ہوئے. بہت سے لوگ صرف خوشی میں دعوت میں اچھے موقع پر ساتھ دیتے ہیں، غم تکلیف بیماری میں ساتھ دینے نہیں آتے، یہ اچھی عادت نہیں ہے. حضرت ام ایمن رضی اللہ تعالی عنہا حضرت نبی کریم صلی اللہ علیہ وسلم کے گھر میں خوشی ہو غمی ہو کوئی بھی موقع ہو اس میں برابر خدمت کرتی رہتی تھی. سبحان اللہ. حضرت اسامہ رضی اللہ تعالی عنہ کو نبی کریم صلی اللہ علیہ وسلم نے اپنی زندگی کے اخیری دنوں میں ایک لشکر لے کر کے روانہ کیا. گھوڑے پر سوار ہو رہے ہیں، روانگی ہو رہی ہے اور تھوڑی دیر میں نبی کریم صلی اللہ علیہ وسلم کا آخری وقت شروع ہوا. تو حضرت ام ایمن رضی اللہ تعالی عنہا نے میسج بھیجا، بیٹا اسامہ نبی کریم صلی اللہ علیہ وسلم کا آخری وقت آ گیا ہے، تم ابھی جاؤ مت، ابھی تمہارا سفر روک لو اور تم مدینہ منورہ واپس آ جاؤ. امی جان کا پیغام ملا، فوراً حضرت اسامہ رضی اللہ تعالیٰ عنہ واپس آ گئے اور نبی کریم صلی اللہ علیہ وسلم کے جنازے میں نماز میں سب چیز میں شریک ہونے کا ان کو موقع مل گیا. اس طرح حضرت ام ایمن رضی اللہ تعالیٰ عنہ نے نبی کریم صلی اللہ علیہ وسلم کی پیدائش سے لے کر آپ صلی اللہ علیہ وسلم کی آخری حالت تک، انتقال تک، آخری سانس تک برابر خدمت کی، برابر ساتھ دیا، بلکہ آپ صلی اللہ علیہ وسلم کے پیدا ہونے سے پہلے وہ حضور کی فیملی میں آ چکی تھی، اور حضور کے ابا، حضور کی اماں، حضور کے دادا سب کے ساتھ ان کا بہت اچھا تعلق رکھا. اللہ تعالیٰ حضرت ام ایمن رضی اللہ تعالیٰ عنہا کو پوری امت کی طرف سے جزائے خیر عطا فرماوے. اب ہم حضرت نبی کریم صلی اللہ علیہ وسلم کی پھوپھی جان پھوئی حضرت صفیہ رضی اللہ تعالی عنہا کی کچھ باتیں سنتے ہیں. ایک تو حضور کی پاک بیوی ہے حضرت صفیہ، وہ الگ، اور یہ ہے نبی کریم صلی اللہ علیہ وسلم کی پھوئی پھوپھی جان حضرت صفیہ رضی اللہ تعالی عنہا. یہ حضرت صفیہ رضی اللہ تعالی عنہا دادا عبد المطلب کی بیٹی تھی. ان کی امی کا نام حالہ تھا. تو دادا عبد المطلب کی وائف حالہ، ان کی یہ بیٹی حضرت صفیہ. عجیب رشتے داری ہے کہ حضرت صفیہ کی جو ماں ہے حالہ، دادا عبد المطلب کی وائف، وہ حضرت آمینہ کی دودھ بہن بھی تھی. حالہ نے اور حضرت آمینہ نے ایک عورت کا دودھ پیا تھا، اس لیے حضرت صفیہ رضی اللہ تعالی عنہا کو حضرت نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ ڈبل رشتے داری تھی، ڈبل رشتے داری، ٹوین ریلیشن شپ تھی. ایک طرف نبی کریم صلی اللہ علیہ وسلم کی پھوئی تھی، پھوپھی تھی، اور دوسری طرف نبی کریم صلی اللہ علیہ وسلم کی خالہ کی بیٹی، یعنی خالہ زاد بہن بھی تھی. ڈبل ڈبل رشتے داری، پھوئی بھی اور خالہ زاد بہن، ماسی بہن بھی تھی. اور حضرت حمزہ رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ علیہ وسلم کے چاچا، وہ بھی حالہ سے پیدا ہوئے، اس لیے حضرت حمزہ اور حضرت صفیہ دونوں سگے بھائی بہن تھے، ایک دم سگے بھائی بہن. حضرت حمزہ رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ علیہ وسلم کے چاچا، اور حضرت صفیہ حقیقی پھوئی، اس طرح دونوں کا رشتہ تھا. حضرت صفیہ کی شادی حارث ابن حرب سے ہوئی تھی، جو ابو سفیان کے بھائی ہے. ابو سفیان یہ نبی کریم صلی اللہ علیہ وسلم کے فادر ان لا بھی ہوتے ہیں، بہت بعد میں ایمان لائے، اور ان کے بھائی تھے حارث. ان کے ساتھ حضرت صفیہ رضی اللہ تعالی عنہا کی شادی ہوئی، ایک لڑکا بھی پیدا ہوا. پھر حارث کا انتقال ہو گیا تو حضرت صفیہ نے دوسری شادی کر لی، حضرت خدیجہ رضی اللہ تعالی عنہا کے بھائی عوام ابن خویلد سے، اور ان سے بھی ایک لڑکا پیدا ہوا جن کو ہم یاد کرتے ہیں، مشہور صحابی حضرت زبیر ابن عوام رضی اللہ تعالی عنہ. حضرت زبیر ابن عوام رضی اللہ تعالی عنہ نبی کریم صلی اللہ علیہ وسلم کے سب کے فوئی بھائی ہوتے ہیں، حقیقی فوئی ذات بھائی ہوتے ہیں. جب 40 برس کی عمر ہوئی، نبی کریم صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے جب نبی بنائے گئے تو حضرت صفیہ بھی ایمان لے آئی، اور حضرت صفیہ رضی اللہ تعالیٰ عنہا فوئماں نے بھی ایمان قبول کر لیا، اور اپنے بیٹے حضرت زبیر رضی اللہ تعالیٰ عنہ کے ساتھ انہوں نے مدینہ منورہ کی ہجرت کی. احد کی لڑائی کے وقت پر ان کو پتا چلا کہ مسلمان ادھر ادھر ہو رہے ہیں، تو مدینہ سے نکل کر کے احد کے میدان میں آئی، کیونکہ پکی قریشی عورت تھی، دادا عبد المطلب کی بیٹی تھی، بہادر کی بیٹی بہادر تھی، تو آئی احد کے میدان میں اور تمام صحابہ پر ناراض ہونے لگی اور کہنے لگی، نبی کریم صلی اللہ علیہ وسلم کو چھوڑ کر کہاں جا رہے ہیں؟ صحابہ کو ذرا ڈانٹنے لگی حضرت صفیہ رضی اللہ تعالی عنہا. اور آپ کو معلوم ہے کہ احد کی لڑائی میں حضرت حمزہ رضی اللہ تعالی عنہ شہید ہو گئے تھے، مکہ والوں نے ان کو شہید کر دیا تھا. پھر مکہ کی ظالمہ عورت ہندہ نے حضرت حمزہ کا کلیجہ پیٹ میں سے نکال کے چبایا بھی تھا، اور حضرت حمزہ کے ناک کان بھی کاٹ ڈالے تھے. تو کیسی لاش خراب کر ڈالی تھی مکہ کے ظالموں نے، پیٹ بھی چیر دیا، ناک کان بھی کاٹ ڈالے، کلیجہ بھی چبا ڈالا. گرچہ بعد میں یہ ہندہ بھی ایمان لے آئی، صحابیہ بن گئی حضرت ہندہ رضی اللہ تعالی عنہا، لیکن بہن بہن ہوتی ہے، بھائی کا دکھ بہن کہاں دیکھ سکتی ہے؟ تو جب احد کے میدان کی طرف حضرت صفیہ آئی تو نبی کریم صلی اللہ علیہ وسلم نے دیکھا کہ میری فوئی آ رہی ہے، ابھی اپنے بھائی حضرت حمزہ کی لاش دیکھے گی تو ان کو بہت تکلیف ہوگی، بہت تکلیف ہوگی بہن کو بھائی کی لاش دیکھ کر. تو نبی کریم صلی اللہ علیہ وسلم نے حضرت زبیر کو بلایا، بیٹے زبیر کو بلایا، کہا میرے فوئی بھائی زبیر، امی آ رہی، فوئی جان آ رہی ہے. لیکن وہ اپنے بھائی حضرت حمزہ کی لاش نہ دیکھے، ان کو لاش مت دکھانا. حضرت زبیر نے بیٹے میں جا کر فوئی جان حضرت صفیہ کو کہا کہ نبی کریم صلی اللہ علیہ وسلم نے کہا ہے کہ تم اپنے بھائی حضرت حمزہ کی لاش مت دیکھنا. تو ہمت کے ساتھ حضرت صفیہ نے جواب دیا، میرے بھائی کے ساتھ کیا ہوا ہے، میں نے سب سن لیا ہے، لیکن میں اللہ کے راستے میں اس قربانی کو کوئی بڑی قربانی نہیں سمجھتی ہوں. کیسی ہمت والی عورت تھی، صبر کیا اور صبر کے ساتھ اپنے آپ کو کنٹرول میں رکھا. پھر نبی کریم صلی اللہ علیہ وسلم نے اجازت دی تو اپنے بھائی حضرت حمزہ کی لاش کے پاس گئی. بھائی کی لاش کے جو حال تھا، پیٹ چیرا ہوا، کان کٹا ہوا، ناک کٹا ہوا، کلیجہ چبا ہوا، بہن کے اندر محبت کا خون جوش مارنے لگا. بھائی کی لاش کو ایسی حالت میں دیکھ کر کے، لیکن پوری ہمت کے ساتھ حضرت صفیہ نے اپنے آپ کو کنٹرول کیا، چلائی نہیں، जोर जोर से रोई नहीं, कपड़े नहीं फाड़े, बाल नहीं खोल दिए, एकदम अपने आप को कंट्रोल में रखा और भाई की लाश देख करके कहा इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन और चुप हो गई। भाई के लिए मगफिरत की दुआ की और बहुत सारे अशआर कहे भाई के लिए। उसमें से एक शेर ये भी कहा इन्न यौमन अता अलैकल यौमिन कुविरत शमशुहु व कान मदबाओ। भाई आज आपके ऊपर ऐसा दिन आया है कि जिसमें आफताब सूरज सन भी काला हो गया है। हालांकि सूरज पहले चमकता था, रोशन था, लाइट वाला था, लेकिन आज मेरे भाई पर ऐसे हालात आए कि सूरज भी काला हो गया है। बड़ी हिम्मत वाली औरत थी हजरत सफिया रदी अल्लाह ताला अन्हा। जब गज़वे खंदक का वाकिया हुआ, खंदक की लड़ाई हुई, तो मदीना में जितनी मुसलमान औरतें थी उनको अंसार के फोर्ट में किलों में बंद कर दिया गया था सिक्योरिटी के लिए। उनमें हजरत हसन रदी अल्लाह ताला अन्हु का किला बहुत मजबूत था, वहां औरतों को रख दिया गया था और हजरत हसन रदी अल्लाह ताला अन्हु भी वहां बाहर चौकी का काम कर रहे थे। वहीं बिल्कुल करीब में यहूदियों की बस्ती थी, कुरैज़ा यहूदियों की बस्ती थी। हजरत हसन वहां सिक्योरिटी का काम कर रहे थे, बाकी तमाम सहाबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ खंदक खोदने का काम कर रहे थे। जब हम मदीने पाक जियारत के लिए जाते हैं तो खंदक की जगह पर भी जाते हैं, जाना चाहिए, वहां दुआएं कबूल होती है। मस्जिदुल फतह है खंदक की मस्जिद के पास, वहां खास तौर पर दुआएं कबूल होती है। तो सहाबा वहां खंदक खोद रहे थे और यहां औरतें किले में सलामती से थी, हजरत हसन वहां सिक्योरिटी का काम कर रहे थे। इतने में एक यहूदी आया किले के दरवाजे तक और वो किले पर अटैक करने का प्लान बना रहा था। यहूदियों ने ऐसा सोचा कि तमाम सहाबा वहां खंदक खोद रहे हैं, खाई खोद रहे हैं, तो चलो इनकी औरतें अकेली है, इनके ऊपर अटैक कर देवे। तो ये यहूदी आया किले के दरवाजे के ऊपर, दरवाजा तोड़ने की कोशिश कर रहा था। हजरत सफिया रदी अल्लाहु ताला अन्हा ने देख लिया तो उन्होंने हजरत हसन को कहा हसन जाओ नीचे जाओ, वो यहूदी आया है, जाओ उसको कत्ल करो वरना ये दुश्मनों को अपना एड्रेस दे देगा। हजरत हसन को कुछ बीमारी हो गई थी, कमजोरी हो गई थी, तो वो कहने लगे कि मेरे अंदर तो माजूरी है, मैं लड़ने के लिए नहीं जा सकता, अगर मेरे अंदर लड़ाई की हिम्मत होती तो मैं भी वहां खंदक खोदने के लिए जाता, मेरे अंदर कमजोरी है। हजरत सफिया रदी अल्लाह ताला अन्हा कैसी बहादुर हुजूर की फूफी होगी, खुद नीचे उतर करके आई और टेंट बनाने का एक बड़ा लकड़ा लिया, उखाड़ा और उखाड़ करके गई हिम्मत से, ने यहूदी के सर पर इतनी जोर से मारा कि यहूदी का सर फाड़ डाला और उस यहूदी को खत्म कर दिया। इतनी हिम्मत वाली ये पक्की कुरैशी औरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की फूफी जान थी। फिर किले में आ गए, फोर्ट में आ गए और हजरत हसन को कहती हसन जाओ कोई यहूदी मर गया, उसके हथियार ले आओ, उसका सामान ले आओ। हजरत हसन कहने लगे मुझे जरूरत नहीं है। हजरत सफिया ने कहा जाओ उसका सर काट के लाओ और किले के नीचे फेंक दो ताकि यहूदी लोग डर जावे, घबरा जावे। फिर भी हजरत हसन रदी अल्लाहु ताला अन्हो अपनी कमजोरी की वजह से नहीं जा सके, तो यही हजरत सफिया रदी अल्लाहु ताला अन्हा पूरी हिम्मत के साथ गई और यहूदी का सर भी काट डाला, उसका सामान भी ले आई। ऐसी ये हिम्मत वाली औरत थी कि जिसने अकेले हिम्मत करके मदीना की औरतों को बचाने का इतना बड़ा कारनामा अंजाम दिया। सुभान अल्लाह, कैसी थी ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की फूफी जान हजरत सफिया रदी अल्लाहु ताला अन्हा। जब हिजरत के 11वें साल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हो गया तो हजरत सफिया को बहुत गम हुआ, बहुत गम हुआ, और उन्होंने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के गम में कुछ अशआर भी कहे, मरसिया भी कहा, जिसमें एक शेर ऐसा था, लिफ़क़दी रसूलिल्लाह इज़हान यौमी फया ऐन जूदी बिद्दुमू इस्सवाजिमी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इंतकाल के ऊपर फिर मेरी आंखें खूब आंसू बहा, खूब आंसू बहा। आज अल्लाह के नबी दुनिया से चले गए, उसका गम होना चाहिए। सन 20 हिजरी में हजरत सफिया रदी अल्लाहु ताला अन्हा का इंतकाल हुआ। गोया के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इंतकाल के वक्त ये फूफी जान मौजूद थी, और बाद में हजरत अबू बकर सिद्दीक रदी अल्लाहु ताला अन्हो के इंतकाल के वक्त पर भी हजरत सफिया फूफी जान रदी अल्लाहु ताला अन्हा मौजूद थी। और 73 ईयर की एज हजरत सफिया रदी अल्लाहु ताला अन्हा की हुई, और 73 ईयर की उम्र में 73 साल की उम्र में हजरत सफिया रदी अल्लाहु ताला अन्हा का इंतकाल हुआ और वो दुनिया से चली गई। और आज वो बकी कब्रिस्तान के अंदर आराम फरमा रही है, बकी कब्रिस्तान के अंदर उनकी कब्र मुबारक मौजूद है। जब हम बकी कब्रिस्तान के अंदर जाते हैं और कब्रिस्तान में एंटर होते हैं तो लेफ्ट साइड के ऊपर हजरत सफिया रदी अल्लाहु ताला अन्हा की कब्र मुबारक मौजूद है, और वहाँ पर निशानी भी लगी हुई है, और लोग खास तौर पर वहाँ इसाले सवाब के लिए हाजिरी देते हैं। और ये बड़ी बात है कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ये फूफी जान ईमान लाई थी, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बहुत मोहब्बत करने वाली ये फूफी जान थी। और देखिए कि अपने भाई की लाश देखी हजरत हमजा रदी अल्लाहु ताला अन्हु की, लेकिन फिर भी हिम्मत के साथ रही। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तो ये फरमाया था कि इल कहा फरजिहा ला तारा मा बी अखीहा, जुबेर अपनी अम्मी को कहो पास जाकर के वहीं से वापिस चली जाओ, इसलिए कि भाई का हाल वो देख नहीं सकेगी। हजरत जुबेर दौड़ के रोने के लिए रोकने के लिए गए, لیکن حضرت صفیہ رضی اللہ تعالی عنہا نے بہت ہمت کی، ایسی ہمت کی کہ اپنے بیٹے حضرت زبیر کے سینے پر زور سے غصہ مارا اور کہا زبیر پیچھے ہٹ جاؤ، میرے سامنے سے ہٹ جاؤ۔ تو حضرت زبیر کہنے لگے امی جان، نبی کریم صلی اللہ علیہ وسلم نے حکم دیا ہے کہ آپ میدان کے اندر نہ آوے۔ تو اس وقت ہمت سے انہوں نے کہا تھا ولی ماں، کیوں نہیں آؤں گی میں میدان میں، فوئی تھی وہ کہہ سکتی تھی۔ وَقَدْ بَلَغَنِي أَنْ قَدْ مُسِّلَ بِأَخِي، مجھے خبر پہنچی ہے کہ میرے بھائی کے حمزہ کے ناک کان سب کاٹ کر دیے گئے ہیں۔ وَذَلِكَ فِي اللَّهِ فَمَا أَرْضَانَا بِمَا كَانَ مِنْ ذَلِكَ لَأَحْتَسِبَنَّ وَلَأَصْبِرَنَّ إِنشَاءَ اللَّهِ، لیکن میرے بھائی کو یہ جو کچھ ہوا اللہ کے راستے میں ہوا ہے میں راضی ہوں، میرے بھائی نے اللہ کو راضی کیا ہے، ہمیں راضی کیا، انشاءاللہ میں اس مصیبت پر صبر کروں گی اور ثواب کی امید رکھوں گی۔ حضرت زبیر نے جا کر کے نبی کریم صلی اللہ علیہ وسلم کو کہا کہ آپ کی پھوپھی میری ماں تو مانتی نہیں ہے، مجھے غصہ مار دیا اور مجھے ہٹا دیا راستے سے، وہ تو اپنے بھائی کے پاس جانا ہی چاہتی ہے۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا خلی سبیلہا، آنے دو پھوپھی کو، آنے دو، جانے دو۔ سبحان اللہ، پھوپھی جان اپنے بھائی کے پاس گئی اور جا کر کے بہت صبر سے کام لیا، بہت صبر سے کام لیا۔ نبی کریم صلی اللہ علیہ وسلم کو ایسا ہوا کہ پھوپھی جان صفیہ بھائی کو دیکھ کر روئے گی، ان کو مینٹلی ایفیکٹ ہو جائے گی، دماغ پر اثر ہو جائے گا۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے ان کے سینے کے اوپر ہاتھ رکھا، پھوپھی کے سینے پر، تو حضرت صفیہ رونے لگی اور ان کا غم ہلکا ہو گیا۔ حضرت صفیہ کیسی ہمت والی ہوگی، دو سفید چادر بھی ساتھ لے کر آئی تھی مدینہ سے، کہنے لگی یہ دونوں چادر بھائی کے لیے لائی ہوں، مجھے خبر ہو گئی تھی میرے بھائی شہید ہو گئے ہیں، میری چادر کے اندر میرے بھائی کو کفن دے دو۔ سبحان اللہ، حضرت حمزہ کے لیے ہمت کے ساتھ کفن بھی ساتھ لے کر کے آئی اور اپنے کفن کے اندر اپنے بھائی کو چادر میں دفن کیا۔ کیسی محبت کرنے والی بہن ہوگی، اللہ آج امت کے بھائی بہنوں میں ایسا محبت بھرا تعلق عطا فرماوے۔ اور بڑی بات حضرت صفیہ کے صبر کی، اپنے بھائی کی لاش دیکھ کر کے بھی کیسی ہمت کے ساتھ رہی۔ سبحان اللہ، سبحان اللہ۔ نبی کریم صلی اللہ علیہ وسلم کے متعلق جو انہوں نے اشعار کہے اس میں سے ایک شعر یہ بھی کہا تھا الا یا رسول اللہ کنت رجاءنا، اے اللہ کے رسول آپ ہماری امیدوں کا مرکز تھے، ساری امیدیں ہماری آپ سے لگی ہوئی تھی۔ وکنت بنا برن ولم تک جافین، آپ تو بہت بھلائی کرنے والے تھے، ظلم کرنے والے نہیں تھے۔ وکنت رحیمن ہادین و معلمن، اے میرے نبی کریم صلی اللہ علیہ وسلم آپ تو بہت رحم کرنے والے، کرم کرنے والے، اچھے ہدایت دینے والے گائیڈ تھے، بہت اچھے معلم اور استاد تھے۔ لیبکی علیک الیوم من کان باقیاً، جو بھی رونے والا ہو اسے آج خوب آپ پر رونا چاہیے۔ سبحان اللہ، حضرت صفیہ نے، فوئی جان نے نبی کریم صلی اللہ علیہ وسلم کے لیے کیسے کیسے اشعار انہوں نے کہی تھے. اللہ اکبر. یہ تھا فوئی اور بھتیجے کا ایک پاکیزہ محبت بھرا رشتہ جو حضرت صفیہ رضی اللہ تعالی عنہا نے نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ نبھایا. نبی کریم صلی اللہ علیہ وسلم کی یہ پھوپھی حضرت صفیہ رضی اللہ تعالی عنہا ایمان بھی لائی اور آپ صلی اللہ علیہ وسلم کے ساتھ بڑی محبت کرتی رہی. ان کے بیٹے حضرت زبیر رضی اللہ تعالی عنہ بھی بڑی محبت کرتے رہے اور بڑے ہمت والی یہ عورت تھی. اللہ تعالی نبی کریم صلی اللہ علیہ وسلم کی یہ پھوپھی جان حضرت صفیہ رضی اللہ تعالی عنہا کو پوری امت کی طرف سے جزائے خیر عطا فرمائے. بقی قبرستان کے اندر آرام فرما رہی ہے. اللہ ان کے درجات کو جنت الفردوس میں بلند فرماوے. اور اللہ تعالی نبی کریم صلی اللہ علیہ وسلم کی فیملی کی تمام عورتوں کو جزائے خیر عطا فرمائے. الحمدللہ رب العالمین. جزا اللہ عنا سیدنا محمد صلی اللہ علیہ وسلم بما هو اهله. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرة حسنہ وقنا عذاب النار. یا ذا الجلال والاکرام یا ذا الجلال والاکرام یا ذا الجلال والاکرام. اے اللہ ہم آپ سے بھیک مانگتے ہیں کہ رحمت کا اشرہ ختم ہونے جا رہا ہے. ہم نے کوئی کام ایسا نہیں کیا جس سے ہم رحمت کے حقدار بن جائے. اے پیارے پیارے ہمارے مالک اللہ اپنے کرم سے اپنی رحمتوں سے ہمیں مالا مال فرماؤ. اپنی رحمتوں سے مالا مال فرماؤ. اپنی رحمتوں سے مالا مال فرماؤ. دنیا کی پوری زندگی میں ہر موقع پر قبر کے اندر قیامت میں جنت میں پل صراط پر ہر موقع پر اے اللہ اپنی رحمتوں سے ہمیں مالا مال فرماؤ. رحمت کے طفیل سے رحمت کی برکت سے آپ کی عذاب آپ کی پکڑ سے اللہ ہماری حفاظت فرماؤ. ہماری عمروں میں برکت عطا فرماؤ. مغفرت فرماؤ. جہنم کی آگ سے نجات عطا فرماؤ. جتنے جس لائن کے بیمار ہے اللہ ان سب کو شفا کاملہ عاجلہ دائمہ مستمرہ عطا فرماؤ. مکمل شفا مکمل تندرستی عطا فرماؤ. ہر بیمار کو مکمل شفا مکمل تندرستی عطا فرماؤ. ہم سب کی عمروں میں برکت عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی ہماری اور پوری امت کی حفاظت فرماؤ. وصلی اللہ وسلم علی سیدنا مولانا محمد وعلى آله وصحبه وعلى من تبعهم بإحسان إلى يوم الدين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. آئندہ کل جمعرات ہے تو اس سفر کی